अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआइसी एसिया बैंक लिमिटेड।
एनआइसी एसिया बैंक पनि साथी पनि।
बाँकेमा नक्कली सुन बेच्ने गिरोह पक्राउ, न्यू रोडका 3 पसलमा चोरी। स्थानीय तहमा गाउँ तथा नगर परिषद धमाधम हुँदै सडक पुल पुलेसा पहिलो प्राथमिकतामा।
बाँकेमा बाढीबाट विद्यार्थीका कापी किताब हराए, बालबालिकामा मानसिक असर। वर्षाले दैलेखका ग्रामीण सडक 2 महिनादेखि ठप्प।
कृष्ण सारको आउना 34 को नेपालगञ्ज अडिसनबाट 9 छानिए। आज गुलरियामा अडिसन हुँदै सुचिनलाई भिजन आइडल उपाधि।
र छाउपडी कानूनले आछामका महिला उत्साहित, झस्किए धामी झाँक्री। झण्डावाला गाडी नपठाएको भन्दै भूमि सुधार मन्त्रीले दाङका सिडिओलाई थर्काए।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको सुरुमा फन्दामा नक्कली सुन बेच्ने गिरोह पक्राउ। बाँकीमा लामो समयदेखि नक्कली सुन बेच्दै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्जबाट 4 किलो भएको सीमावट युक्त सुनसहित 3 पक्राउ गरेको हो। प्रहरीले बरामद भएको वस्तु 2 किलो 305 ग्राम रहेको बताउँदै उक्त वस्तुमा सुन नभई फलाम र सिसा रहेको जनाएको छ। सर्वसाधारणहरू झोक्याएर सुनको नाममा फलाम बेच्ने गरेको अवस्थामै रङ्गेहाट पक्राउ गरिएको हो। बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले भन्नुभयो, यिनीहरूको गिरोहहरूले नयाँ र अनुभवहीन व्यक्तिहरूलाई सुनको नाममा ठगी गर्दै आएको हो। एकजना व्यक्तिलाई तस्करहरूले सुनको नाममा फलाम बेच्न लगेकै समयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको एसपी तामाङले बताउनुभयो। गए राति करिब 9:30 कारकान्दोमा रहेको एक होटलबाट सुन सहित 3 प्रहरीले पक्राउ गरेको हो। यता शनिबार नेपालगञ्जका 3 पसलमा चोरी भएको छ। नेपालगञ्जको न्यू रोडमा रहेको 3 पसलमा लाखौँ रुपियाँको चोरी भएको हो। जयसवाल वाटर वर्ल्ड एन्ड जर्नल अर्डर सप्लायर, ड्रेस मी फियर वेयर, जस्मिन कलेक्सनमा नगद र जिन्सी सहित सामान चोरी भएको हो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेको राप्ती सुनारी गाउँपालिका 4 लालपुरका 10 समीर थारूको किताब कापी र कलम बाढीले ढलेको घरमा पुरिएको छ। किताब कापी पुरिएपछि उहाँ निराश हुनुहुन्छ। बिरामी भएर पढ्न जान पाएको छैन नै, किताब कापी समेत घरमा पुरियो, अब के लिएर पढ्न जाने होला। उहाँले भन्नुभयो, भाइरल ज्वरोले 3 थलिएको छु। राप्ती नदीमा आएको बाढीले घर गर्ल्याङ गुर्लुम ढलेपछि उहाँलाई अहिले सन्चो नभएको हो। बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समीर पानीमा भिज्नु भएको थियो। बाढीले दूषित बनाएको पानी शुद्धिकरण नगरी पिएपछि उहाँलाई रुगाखुकीले समात्यो। राप्ती सुनारी गाउँपालिका सह मोहनपुरकी ममता साई पनि 1 विद्यालय जान पाउनु भएको छैन। उहाँ अध्ययनरत सरस्वती प्रावि पर्ने रियामा बाढी पीडितले आश्रय स्थल बनाएका छन्। किताब कापी लगायत विद्यालय सामग्री बाढीले बगाउँदा धेरै विद्यार्थीहरू अहिले चिन्तित बनेका छन्। विश्वराज पोसलडङ्ग्याले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ। यस्तै बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनीय बन्दै गएको छ। उनीहरू शिक्षाबाट समेत वञ्चित भएका छन्। बालबालिकामा रुगाखोकी, ज्वरो आउने, टाउको दुख्ने समस्या देखा परेको राप्ती सुनारी गाउँपालिका 4 वडा अध्यक्ष कान्छा चौधरीले बताउनु भएको छ।
यता बर्दियाको बबई नदीमा आएको भीषण बाढीले बर्दियाका 20 माछाका भुरा बगाएको छ। कृषि कार्यालय मार्फत दिएको अनुदान तथा व्यक्तिगत लगानीमा गरिएको माछा पोखरीबाट ठुलो परिणाममा माछा बाढीले माछाका भुरा बगाएको हो। माछाका भुरासँगै बाढीले 46 करोड रुपियाँ बराबरको कृषि उपज र अनाज नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो। कृषिबारी मात्र नभई बाढीले किसानको धान चामल तोरी लगायत भण्डारण गरिएको अनाजमा समेत क्षति पुर्याएको खबर आजको अन्नपूर्ण पोस्टमा यादव आचार्यले लेख्नु भएको छ।
पछिल्लो एक दशक यता अछाममा छाउपडी गोठमा बस्नु परेकै कारण 8 महिलाले ज्यान गुमाएका छन्। प्रदेश नम्बर 7 छाउपडी प्रथाले सबैभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन कहिल्यै हट्न सकेको छैन। भर्खरै सांसदले छाउपडी प्रथालाई फौजदारी अपराध ल्याउँदै संसदले छाउपडी प्रथालाई फौजदारी अपराध औल्याउँदै विधेयक पास गरेपछि भने पीडितमा अहिले खुसी छाएको छ। छाउपडी प्रथालाई न्यूनीकरण गर्न अछाममा अभ्यास भने नभएको होइन, तर जे जति लगानी गरिए पनि त्यस अनुसारको प्रतिफल भने आउन सकेको छैन। केही धामी झाँक्रीलाई भने छाउपडी कुप्रथा फौजदारी अपराध बनेको कानूनले झस्काएको छ। अछाममा पछिल्लो करिब एक दशकमा डम्बरा लगायतका 8 महिला तथा किशोरीले महिनावारी हुँदा छाउगोठमा बसेकै अवस्थामा ज्यान गुमाएका छन्। विधेयक प्रमाणीकरण हुनासाथ सक्रिय भएर लाग्छौँ। अछामका प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले भन्नुभयो, कहाँ कसरी उजुरी गर्ने प्रक्रिया के हुन् भन्नेबारे लागू भइसकेपछि गाउँ स्तरमा जानकारी गराउनेछौँ। मेनका ढुङ्गानाले कान्तिपुरमा खबर लेख्नु भएको छ।
भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहित हिजो दाङमा मुक्त कमलहरीलाई परिचय पत्र वितरण गर्न आउने कार्यक्रम थियो। शनिबार नै दाङ पुग्ने योजना बनाउनुभएका मन्त्री दहितको दाङ भ्रमणबारे दाङका प्रमुख जिल्ला अधिकारीले ढिलो गरी थाहा पाउनुभयो। उहाँले नेपालगञ्ज मन्त्रीलाई लिन जिल्ला कृषि विकास कार्यालयको गाडी पठाउनुभयो। सो गाडी यसअघि तत्कालीन सामान्य प्रशासन मन्त्री रेखा शर्मा दाङ पुग्दा चढ्दै आउनु भएको थियो। मन्त्री लिन गाडी पठाउनुभएका प्रमुख जिल्ला अधिकारी उहाँको स्वागतका लागि दाङ र बाँकेको सिमानामा पर्ने अमिलियासम्म पुग्नुभयो। केही बेरपछि मन्त्रीको फुलमालाले स्वागत गर्ने तयारीमा रहनुभएका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमाथि मन्त्री खनिनुभयो। यसको कारण मन्त्री लिन गएको गाडीमा झन्डा थिएन। झन्डा नभएको गाडी किन पठाएको भनेर एक्कासी मामाथि खनिनुभयो प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो। मामाथि त्यो ठुलो अपमान थियो। मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई अपशब्द नै प्रयोग गरेर गाली गर्नुभएको थियो। आजको नागरिकमा खबर छापिएको छ।
कञ्चनपुरका स्थानीय तहमा धमाधम नगर र गाउँ परिषद भइरहेका छन्। पदभार ग्रहण गरे लगतै तयारीमा जुटेका जनप्रतिनिधि यति बेला ओडा भेला सकेर नीति तथा कार्यक्रम र वार्षिक आय व्यय प्रस्तुत गर्न लागेका हुन्। स्थानीय सरकारका रूपमा जनप्रतिनिधिले बाटोघाटोदेखि पुलपुलेसा र विद्यालयलाई प्राथमिकतामा राखेका छन्। साउन अन्तिम सत्तादेखि नगर गाउँ परिषद सुरु भए पनि अझै सकिएको छैन। अहिलेसम्म भीमदत्त, महाकाली, देवकोट, शुक्लाफाटा र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाले परिषद सकेका छन्। कृष्णपुर बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिका परिषदको तयारीमा छन्। भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षका लागि 1 अर्बभन्दा बढीको अनुमानित आय व्यय प्रस्तुत गरेको छ। अन्य नगर र गाउँपालिकाले 25-50 करोडसम्मको आय व्यय पारित गरेका छन्। कान्तिपुरमा खबर रहेको छ।
रेडियो कृष्णसार एफएम 94 मेगाहर्जले विगत 5 वर्षदेखि आयोजना गर्दै आएको आउनाचो तीज प्रतियोगिता अन्तर्गत नेपालगञ्ज अडिसनबाट 9 प्रतियोगीलाई छनौट गरिएको छ। प्रतियोगिताबाट 5 एन्ड स्टार समूह प्रथम, निशु थापा द्वितीय र चन्द्रज्योति युवा क्लब तृतीय भएका छन्। त्यस्तै चौथोमा निर्जला समूह धम्बोजी, पाँचौँमा सगरमाथा महिला समूह सैनिक, छैठौँ स्थानमा इन्टिग्रेटर एकेडेमी, सातौँमा सम्प्रिया खड्का, आठौँमा मोनिका मगर र नौमा विष्णु आले मगर छनौट हुनुभएको छ। अडिसन प्रतियोगिता व्यक्ति तथा समूह गरी 26 प्रतियोगीहरू सहभागी भएका थिए। टप 7 छनौट पर्ने भए तापनि निर्णायकको अग्रतामा थप 2 गरी 9 प्रतियोगीलाई छनौट गरिएको हो। उत्कृष्ट 9 मध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमशः 5,000, 3,000 र 2,000 नगद पुरस्कार फाइनल कार्यक्रममा प्रदान गरिने इभेन्ट संयोजक माधव अधिकारीले बताउनुभयो। नेपालगञ्ज अडिसन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, होटल ग्यालेक्सीका प्रबन्ध सञ्चालक प्रशान्त लामिछाने, अधिवक्ता वसन्त गौतम, धम्बुजी माविका प्रधानाध्यापक किरण आचार्य, साहित्यकार रिचा लुइटेल लगायतले शुभकामना दिनुभएको थियो। यस्तै बर्दियाको गुलरियाको नगर भवनमा आज छनौट चरणका लागि प्रतियोगिता आयोजना गरिएको रेडियोले जनाएको छ। तीन ठाउँमा छनौट चरण पूरा भएपछि भाद्र 6 गते नेपालगञ्जमा अन्तिम प्रतियोगिता आयोजना हुनेछ।
उता भिजन टेलिभिजन नेपालगञ्जद्वारा आयोजित नेपाल आभूषण भण्डार भिजन टेलिभिजन एकल नृत्य प्रतियोगिताको विजेता नेपालगञ्जकी सुचिना राणा बन्नुभएको छ। शुक्रबारदेखि सुरु भएको नेपाल आभूषण भण्डार भिजन टेलिभिजन एकल तीज नृत्य प्रतियोगितामा 50 बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै सुचिना प्रथम बन्नुभएको हो। प्रथम भएसँगै उहाँले नगद 50,000 रुपियाँ हात पार्नुभएको छ। प्रतियोगितामा खजुराकी सप्रिया खड्का द्वितीय, मणिकापुरकी अन्जु गुरुङ तृतीय र खजुराका समीक्षा थापा र करिमा गुरुङ सान्त्वना हुनुभएको छ। द्वितीय तृतीय र सान्त्वना हुने प्रतियोगीले कर्मशः 30,000, 20,000 र 10,000 रुपियाँ प्राप्त गर्नुभएको छ। रेडियो कृष्णचार एफएमको आउ नाचौँ 30 सिजन 5 को गुलरी अडिसन आज जिल्ला समन्वय समितिको हलमा हुने रेडियोले जानकारी गराएको छ।
पश्चिमडारीमा दाङका हिंसा पीडित महिलाहरू न्यायिक निकायसम्म आफै पुग्दै
पाँचवटा बच्चा सहित म घरबाट निस्क्याम। एक जोर कपडा पनि मैले छिमेकको दिदीको लाएर म निस्क्याम। अहिले 7 वर्ष भयो सर, म कति ठाउँमा रोए हुम्ला, कति ठाउँमा कराए हुम्ला। एक रात बिताउन मान्छेलाई कति गाह्रो हुन्छ भनेपछि 7 वर्षसम्म 5 वटा बच्चा सहित सडकमा हिँड्दा खै त मेरो सुनिश्चित कहाँ छ त मलाई न्याय? त्यही भएर अब हामी आफै नै न्याय खोज्न लाग्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
गजबको तयारी चौचौ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको,
गजबको तयारी चौचौ, सबै मिली खाउ। गजबको तयारी चौचौ 20% एक्स्ट्रा, तर मूल्य उही। सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यहीँ पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496623624, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
दाङमा फैसला भएर पनि न्याय नपाएका महिलाहरूको पीडा र फैसला कार्यान्वयनका लागि उनीहरू आफै संगठित हुन लागेका छन्। उनीहरू सक्रिय भएसँगै हिंसाका उजुरीहरू न्यायिक निकायसम्म पुग्ने क्रम बढ्दै गएको छ। दाङ सहकर्मी निमु संगम घरतीको रिपोर्ट।
7 वर्ष अघि घरबाट 5 वटा बालबच्चा लिएर निस्कनु भएकी तुलसीपुरकी फुर्सी परियारको कथा जस्तै लाग्ने वास्तविक घटना कम्ती दर्दनाक छैन।
5 वटा बच्चा सहित म घरबाट निस्क्याम। एक जोर कपडा पनि मैले छिमेकको दिदीको लाएर म निस्क्याम। अहिले 7 वर्ष भयो सर, म कति ठाउँमा रोए हुम्ला, कति ठाउँमा कराए हुम्ला। एक रात बिताउन मान्छेलाई कति गाह्रो हुन्छ भनेपछि 7 वर्षसम्म 5 वटा बच्चा सहित सडकमा हिँड्दा खै त मेरो सुनिश्चित कहाँ छ त मलाई न्याय? त्यही भएर अब हामी आफै नै न्याय खोज्न लाग्छौँ।
अलि फरक खालको हिंसाबाट पीडित कुमारी घरती श्रीमानले अर्को विवाह गरेपछि 6 वर्ष अंश मुद्दा गरेर जितेको अंशमा फेरि मुद्दा हालिदिएपछि उहाँलाई थप हैरानी भएको छ।
6 वर्षसम्म मुद्दा लड्दै आइयो, आइसकेपछि अदालतका कर्मचारीहरू गएर खटेर उहाँ जग्गाहरू बाँडिदिनु भयो, फेरि मुद्दा हाल्नु भएको छ। सासु ससुरा मेरो सौता श्रीमान चाहिँ विदेश, 3 जना लागेर मुद्दा हाल्नु भएको छ। जसरी हुन्छ 5 वटा छोरा छोरीसित यसलाई यो घरबाट निकाल्नै भनेर
उता विदेशदेखि पनि धम्की आइरहेछ हेर्नु।
पछिल्लो समय अदालत पुगेको मुद्दाहरूमा घरेलु हिंसा पीडितहरूकै पक्षमा धेरै फैसला भएको छ, तर फैसला कार्यान्वयन हुन सकेको छैन। त्यसैले दाङका पीडित प्रभावित महिलाहरू फैसला कार्यान्वयन गर्न अभियानमै जुटेका छन्। सक्षम महिला सामुदायिक समूहमा आबद्ध करिब 70 जना हिंसा प्रभावित महिलाहरूले सुरु गरेको अभियान बारे बताउँदै अभियानकर्ता तथा प्रभावित दीपा बस्नेत।
पीडित छौँ हामी, हाम्रो बाल बच्चा छ, हामी मात्रै छैनौ, हामी मात्रै हुन्थ्यौँ पनि त हामी गिटी कुटेर पनि खान्थ्यौँ, हाम्रो बच्चाको भविष्य बनाउनु छ, फैसला भएको सम्पत्ति हामीले उपभोग गरेरै छोड्छ।
अदालतले फैसला गरेपछि पीडितले न्याय पायो भनेर व्याख्या हुन्छ, तर पीडित थप समस्यामा परेको धेरैलाई थाहा हुँदैन। त्यसैले मुद्दा जितेर पाएको भन्दा बढी सम्पत्ति गुमाएर जितेको मुद्दा कार्यान्वयन गर्न लागिएको बताउनुहुन्छ समूहका अध्यक्ष रचना सुवेदी।
फैसला चाहिँ भयो, फैसला भएपछि पनि जित्यो भन्ने एकातिर भयो, तर त्यो भन्दा बढी ऋण बोक्नु पर्यो सर। 35 लाखको सम्पत्ति छ भने 40 लाखको ऋण गरिदिने, अहिले हाम्रा बहिनीहरूले 5 लाख ऋण बोकेर समेत जित्नु भएको छ। उसँग केही पनि हुँदैन, उसँग बाल बच्चा हुन्छ होइन, त्यसपछि ऊ रित्तै निस्किन्छ। फैसला भएपछि टुङ्गे अदालतको पनि त्यो भन्दा अनुगमन गर्न जाने, छुट्याइदियो भने सिद्धियो होइन, सरकारको पोलिसी नै त्यस्तो छैन होला जस्तो लाग्छ।
त्यसो त जिल्ला अदालतहरूलाई फैसला कार्यान्वयन प्रभावकारी बनाउने सम्बन्धमा सर्वोच्च अदालतले झण्डै 5 वर्ष अघि नै निर्णय गरी निर्देशन दिइसकेको छ भने फैसला कार्यान्वयन निर्देशनालय समेत स्थापना भएको छ। तर दाङका पीडित महिलाहरूलाई न त्यसको जानकारी छ, न पीडितको पक्षमा कसैले नै काम गरिदिएका छन्। त्यसैले सैद्धान्तिक निर्णय भइसकेको विषयलाई कार्यान्वयन तहमा लैजाने हो भने हजारौं पीडित महिलाहरूले न्यायको महसुस गर्न सक्नेछन्।
महेन्द्रनगर बजार क्षेत्रमै रहेको अव्यवस्थित बसोबास र अधिकांश घरमा सेफ्टी ट्याङ्की नहुँदा भीमदत्त नगरपालिकाको सरसफाईमा असर पुगेको छ। कञ्चनपुरलाई 2015 भित्रै खुला दिशामुक्त गर्ने अभियान भए पनि भीमदत्त नगरपालिका 18 पर्ने बजार क्षेत्रकै समस्याका कारण रोकिएको हो। कान्तिपुरमा खबर छ।
दैलेखमा हिउँदभर गाडी चल्ने त्यहाँका ग्रामीण सडक वर्षासँगै सुनसान बनेका छन्। 2 महिनादेखि जिल्लाका विभिन्न स्थानमा चल्ने यातायातका साधन ठप्प नै छन्। सदरमुकामसँग जोड्ने सडकहरू यतिखेर गाडी त परै जाओस् मानिस समेत हिँड्न नमिल्ने भएको छ। सडक विस्तार नभएका कारण गाउँपालिका छैनन्, तर वर्षा सुरु भएसँगै सडक हिलामे भएका छन्। वर्षाका बेला हतारमा योजना सिध्याउन काम सुरु गरिन्छ। नाला नभएका अधिकांश कच्ची सडक हिउँदमा मरम्मत हुन्छन्, गाडी पनि चल्छन्। जब वर्खा लाग्छ कच्ची सडक ग्रामीण सडक हिलामे र खाल्डाखुल्डी बन्छन्। वर्षाले बिगारेका सडक मरम्मत नहुँदा अवरुद्ध भएको आजको कान्तिपुरमा खबर छापिएको छ। उता आर्थिक वर्ष 2073-74 रुकुम जिल्लाभरि 15 झुलुङ्गे पुल निर्माण भएका छन्। तुइन विस्थापन अन्तर्गतको राष्ट्रिय अभियानबाट 7 र नियमित तर्फका 8 गरी 15 झुलुङ्गे पुल निर्माण भएको खबर आजको कान्तिपुरमा छापिएको छ।
विभिन्न शिक्षक संगठनहरूले जिल्ला शिक्षा कार्यालयमा 3 दिन अघि तालाबन्दी गरेका छन्। मन्त्रालय तथा विभागबाट विभिन्न शीर्षकमा आएको विद्यालय अनुदानमा कमिसन नमिलेका कारण कार्यक्रम नै नगरी रकम फ्रिज गरेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्। नयाँ पत्रिका दैनिकमा खबर छ।
बाँके राप्ती सुनारी दुई टिकुलीपुरकी गीता कुसारीले राम्रोसँग खाना नखाएको 9 दिन भएको छ। पेटभरि टन्न दाल र भात खान पाएको छैन। उहाँले भन्नुभयो गत सावन 28 आएको बाढीका कारण घरमा भएको दाल र चामल जस्ता खाद्यान्न बगेपछि उहाँ हाल दिनहुँ चौचौ चिउरा भुजा जस्ता खाद्यान्न खाएर बस्नु भएको छ। अर्का बाढी पीडित अमर बहादुर खड्कालाई निरन्तर ज्वरो आइरहेको छ। औषधि खाँदा समेत अवस्थामा सुधार नभएको उहाँले बताउनुभयो। आजको मिसन टुडेमा कविन्द्र परियारले खबर लेख्नु भएको छ। यता बाँके बर्दिया मैत्री समाज जापानले बाढी लगायत प्राकृतिक विपदबाट जनधनको क्षति नहुने विषयमा दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकार माताहतका निकायसँग जोडदार माग गरेको छ। आजको मिसन टुडेमा खबर छापिएको छ। पश्चिम डायरीमा नेपालगञ्जका मुख्य चोकमा सार्वजनिक शौचालय नहुँदा समस्या।
म बर्दियाबाट आइरहँदा पनि यतिखेर सार्वजनिक शौचालय नहुँदाको पीडा मैले राम्ररी भोगेको छु।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको 4 वर्षे बिएससी सिएसआइटी विषयको 2074 सालको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस क्षेत्रकै त्रिवीको एकमात्र आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दक्ष तथा अनुभवी स्थायी प्राध्यापकहरूद्वारा सेमिस्टर प्रणाली अनुसार पठन पाठन हुने 4 वर्षे स्नातक तह बिएससी सिएसआइटीमा इच्छुक विद्यार्थीहरूका निमित्त 2074 सालको लागि नयाँ भर्ना खुलेकोले आवेदन यही साउन 17 गतेदेखि रु 1200 यस क्याम्पसमा प्राप्त गरी बुझाउन सकिनेछ। आवेदन फारम बुझाउने अन्तिम मिति यही भाद्र 14 गतेसम्म र दोब्बर दस्तुर भाद्र 19 गतेसम्म रहेको जानकारी गराइन्छ। प्रवेश परीक्षा भाद्र 24 गते दिनको 12 बजेदेखि 2 बजेसम्म हुनेछ। यस सम्बन्धमा थप जानकारीका लागि यस क्याम्पसको बिएससी सिएसआइटी शाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 98582154 सहायक क्याम्पस प्रमुख विज्ञान।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जमा सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न नागरिकलाई समस्या बनेको छ। नगरवासीलाई मात्र शौचालयको समस्या छैन, नेपालगञ्ज आउने नागरिकहरूले पनि शौच गर्ने स्थानको खोजीमा तनाव झेल्नु परेको छ। सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई सहित साथी सम्भु थारूले संकलन गर्नुभएको नागरिक आवाज।
तुलसी खत्री हो। शौचालय खोज्दै कहिले होटलतिर बस्नुपर्छ, कहिले कुनै अब सामानहरू किन्ने ठाउँमा सोद्धै हिँड्नुपर्छ। शौचालय अब चोक चोक मारेर ठाउँ ठाउँमा भइदिएको भए सजिलो हुन्थ्यो, हामीलाई नभएर अप्ठ्यारो भएको।
जनक चौधरी, यो एकदमै जटिल समस्या हो। हेर्दा सानो लाग्छ तर चाहिँ ठुलो समस्याको रूपमा देखिराखेको। सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आएका यात्रुहरू या बाहिरबाट आएका चाहिँ व्यक्तिहरूलाई चाहिँ साह्रै समस्या परेको हुन्छ। जस्तै म बर्दियाबाट आइरहँदा पनि यतिखेर सार्वजनिक शौचालय नहुँदा को पीडा मैले राम्ररी भोगेको छु। त्यस कारणले चाहिँ सार्वजनिक शौचालय हुन जरुरी छ। यो चाहिँ स्थानीय सरकारले यसप्रति ध्यान दिनुपर्छ।
दिलबहादुर सुना, वास्तवमा भन्नुपर्दा नेपालगञ्जमा शौचालय नहुँदा ठाउँ ठाउँमा मेरो विद्यार्थी एवं बाहिरबाट आउने पर्यटनहरू लगायत सम्पूर्ण मानिसहरू आउँदा एकदम अप्ठ्यारो महसुस भइरहेको छ। किनभने हामीलाई जुनसुकै ठाउँमा पनि हामीलाई अचानक टोयलेट लाग्ने हुन्छ, होइन, पिसाबहरू फेर्न मन हुन्छ। त्यतिखेर हामीले बाहिर खुल्याम ढुङमा पनि बाध्यताले गर्नुपर्ने हुन्छ।
मधु थापा, हामीलाई कलेक्सन नेपालगञ्ज आउँदा धेरै समस्या परेको छ। हामी शौचालय खोज्दै कहिले हस्पिटल कहिले होटलमा जानु परिरहेको छ, त्यसले गर्दा धेरै नै समस्या भइरहेको छ हामीहरूलाई। नेपालगञ्जमा सार्वजनिक शौचालय हुन धेरै जरुरी छ।
सागर विक, नेपालगञ्जमा सार्वजनिक शौचालय नभएर ठुलो समस्या परेको छ। हामी बाहिरदेखि आउँदाखेरि चाहिँ नि कहाँ गएर पिसाब गर्ने, कहाँ गएर दिसा गर्ने, तिनीहरू ठुलो समस्या पर्छ। हामीले सार्वजनिक टोयलेट नभएर हस्पिटल अनि होटलहरू तिनीहरूमा गएर चाहिँ नि दिसा पिसाब गरिरहेको हुन्छौँ, ठाउँ खोज्दै जाँदै गर्नुपर्ने हुन्छ। त्यही भएर यसले ठुलो समस्या निम्त्याएको छ।
अक्सिजनको अभावमा बिरामीको ज्यान गएपछि महाकाली अञ्चल अस्पतालको चौतर्फी आलोचना सुरु भएको छ। गत बिहिबार राति अक्सिजनको अभावका कारण भीमदत्त नगरपालिका साथ हल्दु खालका सुरेन्द्र दमाईको ज्यान गएपछि अञ्चल अस्पताल आलोचना हुन थालेको हो। दुर्गा उपाध्यायले पश्चिम टुडेमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा फायर फाइटिङ दमकलको माग बढेको छ। ठुला आगलागीमा नेपालगञ्ज विमानस्थलको एकमात्र फायर फाइटिङको भर पर्नु परेपछि थप चाहिएको हो। उपमहानगरमा निकै पुरानो एउटा मात्र दमकल छ, त्यसको पानी आगो ननिभ्दै सकिन्छ। आगलागी नियन्त्रणका लागि कहिलेकाहीँ कोहलपुर गुलरिया नगरपालिकाबाट मगाउने गरिए पनि त्यही समस्या दोहोरिँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाका पुराना 2 दमकल बिग्रिएर थन्किएका छन्। आधुनिक स्तरको फायरिङ फाइटिङ दमकल नहुँदा आगलागीले करोडौँको हुने गरेको छ। स्थानीय प्रशासन र प्रहरी अधिकारीले गृह मन्त्रालयसँग आग्रह गरी विमानस्थलको दमकल मगाउने गरेका छन्। तर विमानस्थलको फायर फाइटिङ मगाउने प्रक्रिया भने झन्झटिलो छ। आजको कान्तिपुरमा खबर छ।
प्रदेश नम्बर 7 को सम्भावित राजधानी मानिएको कैलालीमा 60,012 मतदाता थपिएका छन्। प्रदेश र केन्द्रीय चुनावलाई लक्षित गरेर क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले थालेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधि कार्यक्रम मार्फत सो कार्यालयले अपेक्षा गरेभन्दा बढी मतदाता थपिएका हुन्। पश्चिम टोलीमा खबर छ।
बैतडीमा मरम्मत सम्भार नहुँदा लाखौँ मूल्यका विद्युत उत्पादन गर्ने मेसिन अल्पत्र परेका छन्। व्यवस्थापनको जिम्मा लिएका उपभोक्ता समितिले कमजोरीले ग्रामीण क्षेत्रका जलविद्युत बन्द हुँदा मेसिन खोलामै अल्पत्र परेको खबर आजको नागरिकमा बिरागडाले लेख्नु भएको छ। यता मुगु जिल्लामा कुपोषित बालबालिका बढ्दै गएका छन्। सरकारी तथा गैर सरकारी निकायले बालबालिकामा हुने कुपोषण घटाउन कार्यक्रम सञ्चालन गरे पनि कुपोषित बालबालिकाको संख्या घटेको छैन। यता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अञ्चल अस्पतालमा 21 किसिमका उच्च प्राविधिकका उपकरण जडान भएको खबर पनि राजेन्द्र भट्टले लेख्नु भएको छ। यता मुसिकोट नगरपालिका छिवाङकी रिता केसीले श्रीमानको हत्यामा संलग्नलाई कारवाही माग गर्दै गत वर्ष सत्यनिरूपण तथा मेलमिलाप आयोगमा मुद्दा दर्ता गर्नुभएको खबर आजको नागरिकमा गणेश विकले लेख्नु भएको छ।
बाजुरा जुगाडाकी 30 वर्षीया एक महिलाले केही दिन अघि मार्तरीको निजी मेडिकलबाट आफू खुसी गर्भपतनको औषधि किन्नुभयो। औषधि खाए लगतै उहाँलाई अत्याधिक रक्तस्राव भयो तर गर्भपतन भएन। रक्तस्राव नथामेपछि इन्तु नचिन्तु भएकी उहाँलाई 5 दिन पतिले डोकोमा बोकेर अस्पताल पुर्याउनु भयो। परीक्षणमा उहाँले औषधि सेवन गर्दा गर्भ 16 हप्ता 7 हप्ताभन्दा बढीको भइसकेको पत्ता लाग्यो। चिकित्सकका अनुसार 9 हप्ताभन्दा माथिको गर्भ तुहाउन औषधि सेवन गर्नु ज्यान जोखिममा पार्नु हो। अर्जुन शाहले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता अछाम रामारोशन गाउँपालिकाका 43 वर्षीय उज्जले रावल ज्वरो आएपछि उपचारका लागि मलातीकोट स्वास्थ्य चौकी पुग्नुभयो। त्यहाँ उहाँले सिटामोल पनि नपाउँदा निराश भएर फर्कनुभयो। उहाँले औषधिको सधैँ अभाव रहने गरेको गुनासो गर्नुभएको छ। मेनुका ढुङ्गानाले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। स्थानीय तहहरूले यति बेला नीति तथा कार्यक्रमहरू र बजेट प्रस्तुत गरिरहेका छन्। स्थानीय तहले नीति तथा कार्यक्रमहरू बनाउँदा दिनुपर्ने प्राथमिकताका विषयमा नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 1 का चन्द्रबहादुर राणाको विचार।
जनतालाई आफ्नो होइन स्थानीय सरकारले हजुरको सबभन्दा बाटो हजुरको अब रोजगारहरू हजुरको बत्तीको सुविधाहरू होइन जनतालाई राम्रोसँग राहत पुग्नु पर्यो। कति तपाईँको बत्तीहरू लोड सेडिङ भइरहेको हुन्छ यसलाई हटाउनु पर्यो। बाटोहरूमा धेरै बच्चाहरू स्कुल जाँदाखेरि पनि बच्चाहरूलाई हिलो यताउति पानीको धेरै समस्या छ। त्यस कारणले त्यसलाई पनि होइन कसरी हुन्छ उहाँहरूले सक्दो आफ्नो सरकारलाई भनेर हुन्छ कि माथिबाट सरकारसँग तानेर हुन्छ कि आफ्नो जति पनि रकमहरू आफ्नो स्थानीय उसलाई सक्दो आफ्नो राम्रो बनाउने प्रयास गर्नुपर्छ। बाढीपीडितको जो जनता बिचरा अहिले जो दुःख हामीले देख्यौँ बिचरा 4-5 दिन खाना नपाएको भन्ने पनि हामी सुनिरहेका छौँ। त्यसलाई सरकारले यति छिटो हजुरको उहाँहरूलाई खानापिनाको व्यवस्था होइन गरेमा अति उहाँहरूलाई राम्रो हुने थियो। स्थानीय सरकारले यो चिजलाई त अहिले यति अगाडि दिनुपर्छ सबभन्दा 1 नम्बरमा प्राथमिकता राखेर यसको लागि मरिमेटी लाग्नुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा नक्कली सुन बेच्ने गिरोह पक्राउ। न्यू रोडका 3 पसलमा चोरी। स्थानीय तहमा गाउँ तथा नगर परिषद धमाधम हुँदै सडक पुलपुलेसा पहिलो प्राथमिकतामा।
बाँकेमा बाढीबाट विद्यार्थीका कापी किताब हराए। बालबालिकामा मानसिक असर। वर्षाले दैलेखका ग्रामीण सडक 2 महिनादेखि ठप्प।
कृष्णसार एफएमको औनाचौ 30 को नेपालगञ्ज अडिसनबाट 9 जना छानिए। आज बर्दियाको जिल्ला समन्वय समितिमा अडिसन। सूचनालाई भिजन तिज उपाधि।
र छाउपडी कानूनले अछामका महिला उत्साहित। झस्किए धामी झाँक्री। झण्डावाला गाडी नपठाएको भन्दै भूमि सुधार मन्त्रीले दाङका सिडिओलाई थर्काए।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी कमलसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज भाद्र 5 गते सोमबार, अगस्त 21 तारिक, आज कुसी औँसी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।